नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल जेठ 18 गते सोमबार, ज्येष्ठ कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार जून 1 सन् 2026, नेपाल सम्बत 1146। कार्यक्रम अखबारको शुरूआतमा सबैभन्दा पहिला गोर्खापत्र राष्ट्रिय दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेका केही समाचारलाई समावेश गर्दैछौ। सर्वपक्षीय विकास प्राथमिकता समाचार शीर्षक रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले देशलाई सुशासनको मार्गमा अगाडि बढ़ाउन व्यथिति र भ्रष्टाचार निर्मूल पार्ने लक्ष्यमा सरकारले काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभामा दलगत रूपमा सांसदहरूबाट प्राप्त प्रश्नमा पहिलो जवाब दिँदै प्रधानमन्त्री शाहले सरकार र आफू सम्बद्ध दलले सार्वजनिक सेवा प्रवाह मार्फत सुशासन प्रवाहमा अनुभूति गराउने कार्य गरिरहेको बताउनु भएको हो। प्रतिपक्षी दलहरूले निरन्तर रूपमा प्रधानमन्त्रीसँग प्रश्न उत्तरको माग गरेपछि प्रधानमन्त्री शाहले आइतबार समय लिएर जवाब दिनुभएको हो। तर प्रतिनिधि सभा नियमावली 2079 प्रावधान अनुसारको प्रश्न उत्तर भने प्रधानमन्त्रीसँग भएन। दलगत रूपमा प्राप्त प्रश्नमा उहाँले जवाब दिनुभएको हो। प्रधानमन्त्री नियुक्त भएपछि प्रतिनिधि सभामा उहाँ बोलेको यो पहिलो पटक हो। प्रधानमन्त्री शाहले सीमा विवाद, सहकारी ठगी, सुकुम्बासी व्यवस्थापन र भिजिट भिसाको दुरूपयोग जस्ता विषयमा जवाफ दिनुभएको हो। जवाफमा उहाँले सुशासनको प्रत्याभूति, विदेशी भूमिमा रहेका नेपालीलाई मतदानको अधिकार लगायतका विषयमा प्रश्न पार्नु भएको थियो। मुलुकको सर्वपक्षीय विकासलाई सरकारले प्राथमिकतामा राख्ने प्रधानमन्त्री शाहको भनाई रहेको छ। प्रतिवेदनहरूको अध्ययन हुन्छ वो समाचारमा उपशीर्षक रहेको छ। प्रधानमन्त्री शाहले भदौ 23 र 24 जेएनजी आन्दोलन मात्र नभई विभिन्न समयमा गठन भएका सबै प्रकारका आयोगका प्रतिवेदन अध्ययन हुने बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोग र विभिन्न समयमा गठित आयोगले नेपाल सरकारलाई बुझाएका प्रतिवेदनमा सरकारले एकमुष्ट रूपमा अध्ययन गरी कार्यवाही अगाडि बढ़ाउने उहाँले बताउनुभयो। त्यसै गरी परराष्ट्र मन्त्रालयको स्पष्ट अर्को समाचार उपशीर्षक रहेको छ। नेपाल भारत सीमा समस्याबारे प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा आइतबार व्यक्त गर्नुभएको विषयमा परराष्ट्र मन्त्रालयले थप प्रश्न पारेको छ। प्रधानमन्त्रीले व्यक्त गर्नुभएको उक्त धारणा नेपाल र भारतको सीमा क्रस बोर्डर अकुपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीका तर्फबाट जारी प्रष्टीकरणमा नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकार ले आधिकारिक धारणा परराष्ट्र मन्त्रालय मार्फत वैशाख 20 प्रष्ट पारिसकेको समेत उल्लेख गरिएको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाब भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको र दुवै देशले सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा कान्तिपुर दैनिकले यो खबर अग्रपृष्ठमा प्रकाशित गरेको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकले पनि संसदमा प्रश्नोत्तर सीमा सम्बन्धी जवाफमा विवाद आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा यो प्रसंग रहेको छ। अन्नपूर्ण पोस्ट दैनिकले पनि संसदको पहिलो बोलीमै विवादमा प्रधानमन्त्री शीर्षकमा खबर प्रकाशित गरेको छ। निम्न वर्गलाई राहत दिन शिक्षा स्वास्थ्यमा कर अर्थमन्त्री कान्तिपुर दैनिकको अग्रपृष्ठमा यो खबर रहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकमा निम्न वर्गलाई राहत दिन शिक्षा स्वास्थ्यमा कर लगाइएको बताउनु भएको छ। सरकारले शिक्षा स्वास्थ्य लगायतका आधारभूत सेवा सुलभ बनाउने नीति लिनुको साटो बजेट मार्फत कर लगाएर नागरिकलाई अतिरिक्त भार थपेको टिप्पणी भइरहेका बेला अर्थमन्त्री वाग्लेले कर सम्बन्धी निर्णयको बचाउ गर्नुभएको हो। आर्थिक वर्ष 2083/84 को सालको बजेटका सम्बन्धमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले ऊर्जा क्षेत्रको पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन 5% भ्याट लगाइएको बताउनुभयो। पूर्व अर्थमन्त्रीहरू लगायतकै आलोचकबाट शिक्षा, स्वास्थ्य, बिजुली लगायतमा लगाइएको करका विषयमा धेरै अतिरञ्जित गरियो। समता कर मार्फत मध्यमवर्गलाई अगाडि सारिएको कुरा पनि उहाँले उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले दलित समुदायप्रति भएको संस्थागत र संरचनागत विभेद अन्त्य गर्न बजेटमा दलित केन्द्रित कार्यक्रम ल्याइएको पनि जानकारी गराउनुभयो। खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। साथै कान्तिपुर दैनिककै अग्रपृष्ठमा रहेको अर्को समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। प्रदीप अधिकारीको प्रपञ्च, अख्तियार प्रमुख हटाउन 10 करोड़को डिलदेखि धम्की र तान्त्रिक सञ्जालसम्म, समाचार शीर्षक रहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई 15 असोज 2082 एउटा इमेल आयो, जसमा प्रमुख आयुक्त प्रेम कुमार राईलाई अन्तिम इच्छा पूरा गर्न 10 दिनको समय दिइएको उल्लेख थियो। तोकिएको समयभित्र राजीनामा नदिए आएका 10 जना अधिकारीको हत्या गर्ने चेतावनी समेत त्यसमा उल्लेख थियो। इमेलको अन्तिममा हस्ताक्षर थियो प्रकाश पाठक, अध्यक्ष इजीएन। इजीएन अर्थात एक्सट्रिमिस्ट ग्रुप अफ नेपाल। अनुसन्धानकर्ताहरूका अनुसार यसका संस्थापकले शुरूमा सोचेको नाम आक्रामक खालको थिएन, तर अनुसन्धानको सबैभन्दा चकित पार्ने पछि संगठनको नाम होइन, अनुसन्धानले पुर्याएको गन्तव्य थियो। नेपाल प्रहरी भारत संयुक्त अरब इमिरेट्स, यूएई र फिलिपिन्ससम्म फैलिएका इमेल डेटा, मेटाडेटा, वाट्स एप खाताहरू र वित्तीय कारोबारको श्रृंखला पछ्याउँदै अन्तत प्रदीप अधिकारी समक्ष पुग्यो। अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक हुन्, जो देशका सबैभन्दा प्रभावशाली र दीर्घकालसम्म टिकेका प्रशासनिक शक्ति केन्द्रहरू मध्येका एक मानिन्छन्। सरकारी वकिलको कार्यालयले 18 वैशाखमा काठमाडौँ जिल्ला अदालतमा 5 फौजदारी मुद्दा दर्ता गर्दै अधिकारीमाथि संगठित अपराध, अवैध हुण्डी कारोबार तथा अख्तियार प्रमुख राईलाई राजीनामा दिन बाध्य पार्ने वा उनको हत्या गराउने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएको छ। प्रदीप अधिकारीको प्रपञ्च, अख्तियार प्रमुख हटाउन 10 करोड़को डिलदेखि धम्की र तान्त्रिक सञ्जालसम्म, आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित, नयाँ पत्रिका दैनिकको अग्रपृष्ठबाट यो खबर लिँदैछौ। विपक्षी दलहरूको विरोधका बीच प्रतिनिधि सभा नियमावली 2079 संशोधन गर्न बनेको मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस सहित एमाले, नेकपा, श्रम संस्कृति र रापरपाले प्रतिवेदनमाथि पारेका संशोधनहरूमा पुनः छलफल गर्न समितिमै पठाउनुपर्ने माग गरे पनि सत्तापक्षले बहुमतबाट पारित गरेको हो। विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित, आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित समाचार हो यो। संसदमा सत्तापक्ष र विपक्षी बीच घम्साघम्सी, नियमावली पारित। नागरिक दैनिकले पनि प्रतिनिधि सभा नियमावली पारित भएको प्रसंगमा खबर प्रकाशित गरेको छ। प्रतिनिधि सभामा सत्तापक्ष र विपक्षी सांसदहरूको घम्साघम्सी र विवादका बीच आइतबार राति संसदको नियमावली पारित भएको छ। सभामुख डोल प्रसाद अर्यालले विपक्षीको बेल घेराउ र नाराका बीच नियमावली पारित गरेको घोषणा गर्नुभयो भएको थियो। संसदमा सत्तापक्ष र विपक्षी बीच घम्साघम्सी, नियमावली पारित, आजको नागरिक दैनिकमा यो खबर प्रकाशित छ। दलहरूलाई राज्य कोषबाट अनुदान सरकारी प्रस्तावप्रति दल र राजनीतिक विश्लेषकहरू विभाजित आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा खबर प्रकाशित रहेको छ। सरकारले पछिल्लो निर्वाचनमा प्राप्त मतका आधारमा राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई राज्य कोषबाट अनुदान दिने व्यवस्था गर्न बहस चलाउने प्रस्तावबारे दल र राजनीतिक विश्लेषकहरू विभाजित भएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पछिल्लो आम निर्वाचनमा प्राप्त मतका आधारमा सरकारी अनुदान दिने बारे वृहत राजनीतिक बहस गराउने उल्लेख गर्नुभएको थियो। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौ। स्वस्थ लोकतन्त्रको प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दललाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतका आधारमा सरकारी अनुदान दिने बारे वृहत राजनीतिक बहस गराउनेछौ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। बजेट वक्तव्यमा भनिएको छ, यो व्यवस्था लागू भएमा रासोपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र रापरपाले अनुदान पाउनेछन्। कतिपय विकसित देशमा यस्तो व्यवस्था भए पनि नेपालको सन्दर्भमा अहिले उपयुक्त हुने हो कि होइन भन्ने छलफल समेत भइरहेको छ। सरकारी दलहरूलाई राज्य कोषबाट अनुदान सरकारी प्रस्तावप्रति दल र राजनीतिक विश्लेषकहरू विभाजित आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ। सम्भव होला त 3% शिक्षा समता शुल्क, नेपाल समाचार पत्रको अग्रपृष्ठमा खबर रहेको छ। सरकारले आर्थिक वर्ष 2083-84 बजेट मार्फत निजी क्षेत्रबाट संचालित शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीबाट उठाइने सबै प्रकारका शुल्कमा 3% शिक्षा समता शुल्क लगाउने घोषणा गरेपछि निजी विद्यालय संचालक, अभिभावक र सरकारवाला निकायले तीव्र असन्तुष्टि जनाएका छन्। सरकारले शीर्षकमा वार्षिक करिब 10 अर्ब रूपियाँ संकलन गर्ने अनुमान पनि गरेको छ। शुक्रबार सार्वजनिक बजेटमा समावेश गरिएको व्यवस्था अनुसार निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयले विद्यार्थीबाट असुल गर्ने सम्पूर्ण शुल्कमा 3% अतिरिक्त रकम शिक्षा समता शुल्कका रूपमा उठाउनुपर्नेछ। यो व्यवस्था आगामी साउन 1 गतेदेखि लागू हुनेछ। सम्भव होला त 3% शिक्षा समता शुल्क, आजको नेपाल समाचार पत्रमा यो खबर प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड प्याक सबै थोक एकै साथ, प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी हरेक पल खास।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा प्रकाशित आर्थिक प्रसंगहरू। विश्व सुर्तिजन्य पदार्थ रहित दिवस, सुर्तिजन्य कर बजेटमा 10 यथार्थमा 2.5%, यो नागरिक दैनिकको समाचार रहेको छ। आर्थिक पृष्ठको अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसदमा प्रस्तुत गर्नुभएको बजेटमा यो वर्ष सुर्तिजन्य पदार्थमा 10% कर वृद्धि गरेको घोषणा गर्न साथ ताली बज्यो। तर सरकारले जारी गरेको आर्थिक विधेयकमा समावेश भएको वृद्धि दर फरक परेपछि झुक्याइएको आरोप लगाइएको छ। सुर्तिजन्य पदार्थमा अत्यधिक कर वृद्धिपछि अभियन्ताहरूले आपत्ति प्रकट गरेका छन्। लामो समयदेखि सुर्तिजन्य पदार्थ नियन्त्रण अभियान अनुसन्धानमा सरिक नेपाल विकास अनुसन्धान परिषदले विज्ञप्ति जारी गरी आपत्ति प्रकट गरेको छ। परिषदका सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अनुसन्धानका संयोजक जय कुमार गुरूङले मन्त्रीज्यूले 10% भन्नुभयो। आर्थिक विधेयकमा औसत 2-3% रहेछ, यो सिधै हामीलाई झुक्याउने काम भयो। अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयदेखि संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई समेत सुर्तीजन्य पदार्थमा 50% कर वृद्धि गर्न अनुरोध गरेको र ती सबै निकायले सहमत जनाएको विषय रहे पनि यथार्थमा अर्थ मन्त्रालयले झुक्याएको परिषदले दावी गरेको हो। सुर्तीजन्य कर बजेटमा 10, यथार्थमा 2.5%। आजको नागरिक दैनिकको अर्थ पृष्ठमा यो खबर प्रकाशित छ। ब्याज अनुदानको प्रभाव कमजोर, आजको गोरखापत्र दैनिकमा यो खबर प्रकाशित छ। कृषि अनुदान वितरणमा हुने दुरूपयोग र झोले किसानको बिक्री रोक्न कोशी प्रदेश सरकारले ल्याएको ब्याज अनुदान कार्यक्रम कार्यान्वयनको प्रभाव कमजोर देखिएको छ। नगद अनुदानको सट्टा वास्तविक किसानको हातमा सरकारी सहुलियत पुगोस् भन्ने उद्देश्यले शुरू गरिएको ब्याज अनुदान कार्यक्रम किसानको पहुँच कमजोर देखिएको र चालू आर्थिक वर्ष 2082-83 लक्ष्यको 25% भन्दा कम मात्र कर्जा प्रवाह भएको पाइएको छ। कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष 2081-82 नै उत्पादनका नगद अनुदान दिने परिपाटी अन्त्य गरी कृषि कर्जामा ब्याज अनुदान दिने नीति अवलम्बन गरेको थियो। ब्याज अनुदानको प्रभाव कमजोर, आजको गोरखापत्र दैनिकको आर्थिक पृष्ठमा यो खबर प्रकाशित छ। साथै यसै पृष्ठमा अर्थतन्त्र चलायमान हुने अपेक्षा समाचार शीर्षक रहेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि सरकारले सार्वजनिक गरेको बजेट प्रति निजी क्षेत्रका प्रमुख संस्थाले सकारात्मक प्रतिक्रिया दिएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल चेम्बर अफ कमर्सले बजेटले आर्थिक पुनरुत्थान, लगानी प्रवर्धन तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिका लागि महत्वपूर्ण आधार तयार गरेको बताएका छन्। यद्यपि केही कर तथा राजस्व सम्बन्धी व्यवस्थाले लगानीकर्ता र व्यवसायीमाथि थप भार पार्न सक्ने भन्दै कार्यान्वयन पक्षमा विशेष ध्यान दिनुपर्ने उनीहरूको धारणा रहेको छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बजेट मार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अघि सारिएका नीतिगत तथा संरचनागत सुधारको पहलको स्वागत गरेको छ। अर्थतन्त्र चलायमान हुने अपेक्षा, आजको गोरखापत्र दैनिकको आर्थिक पृष्ठमा यो खबर प्रकाशित छ। बजेट प्रति निजी क्षेत्र सकारात्मक, अन्नपूर्ण पोष दैनिकले पनि यो प्रसंग प्रकाशित गरेको छ। नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष 2083-84 बजेट समग्रमा केही महत्वाकांक्षी भए पनि प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले अपेक्षित गति लिने जनाएको छ। अधिकांश सुझावहरू बजेटमा समेटिएको भन्दै यसलाई समग्र रूपमा सकारात्मक रूपमा लिएको चेम्बरले जनाएको हो। चेम्बरले व्यक्तिगत आयकर छूटको सीमा 10,00,000 रूपियाँ कायम गरिएको तथा अधिकतम आयकर दर 39%बाट घटाएर 29%मा झारिएको व्यवस्थालाई स्वागत योग्य भनेको छ। बजेट प्रति निजी क्षेत्र सकारात्मक, आजको अन्नपूर्ण पोष दैनिकले यो खबर प्रकाशित गरेको छ। मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित गरिएको छैन, अर्थमन्त्री वागले। कारोबार दैनिकमा यो खबर प्रकाशित रहेको छ। अग्रपृष्ठमा अर्थमन्त्री डाक्टर स्वर्णिम वागले आफूले ल्याएको बजेटमा डिफेन्ड गर्दै मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरेको दावी गर्नुभएको छ। आगामी आर्थिक वर्ष को बजेट गएको शुक्रबार ल्याउनु भएका अर्थमन्त्री वाग्लेले आइतबार पहिलो पत्रकार सम्मेलन गर्दै बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिए पनि तल्लो वर्गका लागि धेरै कार्यक्रम राखिएको जानकारी दिनुभयो। उहाँले बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा तल्लो वर्गलाई हेरिएन कि भन्ने धेरैको गुनासो आए पनि त्यो सत्य नभएको बताउनुभयो। उहाँले उत्पादन र साना उद्यम मार्फत न्यून वर्गलाई माथि उठाउने धेरै कार्यक्रम बजेट मार्फत ल्याएको दावी गर्नुभयो। यो खबर आजको कारोबार दैनिकमा रहेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।